بسم الله الرحمن الرحيم. الحمد لله رب العالمين الرحمن الحمد لله رب العالمين والصلاة والسلام على سيد الأنبياء والمرسلين سيدنا ونبينا وحبيبنا وشفيعنا محمد وآله وأصحابه أجمعين. أما بعد، فأعوذ بالله من الشيطان الرجيم. بسم الله الرحمن الرحيم. يرفع الله الذين آمنوا منكم والذين أوتوا العلم درجات. وقال تعالى: هل يستوي الذين يعلمون والذين لا يعلمون. وقال النبي صلى الله تعالى عليه وسلم: إن العلماء ورثة الأنبياء وإن الأنبياء لم يورثوا دينارا ولا درهما ولكن ورثوا العلم فمن أخذه أخذ بحظ وافر. وقال النبي صلى الله تعالى عليه وسلم: كلكم مسؤول عن رعيته. اللہ تبارک و تعالی نے اپنے بندوں میں آپ حضرات کو ایک مخصوص مقام عطا فرمائے، اور وہ یہ ہے کہ اپنے دین کا علم حاصل کرنے کا اللہ تبارک و تعالی نے آپ کو موقع دیا، اور اس مرحلے کو عافیت کامیابی کے ساتھ، حصول علم کے مرحلے کو عافیت و سہولت اور کامیابی کے ساتھ پار فرما کر آگے اسی علم کو اپنے دوسرے بندوں تک پہنچانے کا موقع بھی عطا فرمائے. یہ دوہری سعادت ہے جو اللہ تبارک و تعالیٰ نے آپ کو عطا فرمائی. ذرا یاد کیجیے اپنا وہ زمانہ جب آپ علم حاصل کرنے کے لیے کسی مدرسے میں پہنچے تھے، وہاں داخلہ لیا، اور اس سلسلے کی آپ نے شروعات جب آپ نے اس راہ میں قدم رکھا، بہت سے اور بھی آپ کے رفقا، آپ کے ہم سفر اس سفر میں پہلے دن آپ کے ساتھ جڑے تھے، لیکن حصول علم کا یہ سفر کئی سالوں کے بعد، 8-10 سالوں کے بعد جب پائے تکمیل تک پہنچا، آپ نے دیکھا ہوگا کہ پہلے دن جن رفقا نے آپ کے ساتھ اس راہ پر قدم رکھا تھا، ان میں سے بہت سے وہ ہیں جو درمیان میں، شروع میں، آخری مرحلے میں اب آپ کا ساتھ چھوڑ چکے. اللہ تعالیٰ نے آپ کو حصول علم کے اس مرحلے کو پائے تکمیل تک پہنچانے کی سعادت عطا فرمائی. یہ اللہ تبارک و تعالیٰ کا بہت بڑا احسان. اس کے بعد جب آپ فراغت حاصل کر کے اپنے گھر آئے، سماج میں آپ نے قدم رکھا، تو جنہوں نے تکمیل والے مرحلے تک آپ کا ساتھ دیا تھا، ان میں سے بہت سے وہ تھے جو اس حاصل کیے ہوئے علم کے حقوق کو ادا کرتے ہوئے اللہ کے دوسرے بندوں تک उसको पहुंचाने का फरीजा अदा करने के बजाय अपने माश की फिक्र में ये मैदान और ये लाइन छोड़कर दूसरी लाइनों में चले गए। कोई दुबई चला गया, कोई और कोई किसी तिजारत के मैदान में जा चुका। हालांकि अल्लाह ने ये जो इल्म अता फरमाया था उसका हक था, उसका तकाजा था कि उसको अल्लाह के दूसरे बंदों तक पहुंचाने के लिए वो सही करता। इसलिए कि नबी करीम सल्लल्लाहु तआला अलैहि वसल्लम ने खैरुकुम मन तअल्लमल कुरान वअल्लम, खैरियत का सर्टिफिकेट, खैरियत की सनद दो चीजों के साथ अता फरमाई, खुद सीखे और सीखने के बाद अल्लाह के दूसरे बंदों तक उसको पहुंचाए। ये पहुंचाना ये भी बहुत बड़ा फरीजा है, बल्कि ये तो एक ऐसा फरीजा है कि पूरा आलिमियत का कोर्स करना जरूरी नहीं। दीन की एक बात हमें और आपको मालूम है, हुजूर फरमाते बल्लेहु अन्नी वलव आया, एक आयत ही क्यों ना, एक बात ही क्यों ना हो दीन की, वो अगर आपने मुझसे सुनी है और मुझसे यानी नबी करीम सल्लल्लाहु अलैहि वसल्लम से आप तक पहुंची है, भाई इधर मुझे देखो, आप उधर उधर देखते हैं, मेरी तवज्जो बढ़ती है, ऐसा है तो पीछे चले जाओ, मुझे कोई शिकायत नहीं, यहाँ मेरे सामने बैठकर इस तरह करोगे तो मेरा ध्यान हट जाएगा और मैं जो बातें कहना चाहता हूँ नहीं कह सकूंगा। ठीक है, अच्छी बात। तो ये जो सामने लोग होते हैं उनके इसका बड़ा असर पड़ता है कहने वाले के ऊपर, खास करके जब इस तरह वो बार बार ये देखें क्या है, हमारी तवज्जो भी उधर रखी, नमाजी के सामने से गुजरने से क्यों मना किया शरीयत ने, और इतना बड़ा गुनाह क्यों करार दिया तो वो इतने लंबे जमाने तक खड़ा रहना गवारा कर सकता है, लेकिन गुजरना नहीं, इतना बड़ा गुनाह इसलिए बताया कि वो नमाज के दौरान नमाजी की तवज्जो जो है अल्लाह की तरफ से हटकर दूसरे की तरफ जावे ही गवारा। बल्कि हजरत अबू सईद खुदरी की रिवायत बुखारी शरीफ में ये है कि कोई आदमी अगर सामने से गुजरना चाहे उसको रोको, न रोके तो फल युकातिल हो, उससे जंग करो, लड़ाई करो, बेतान। चुनाचे वही बुखारी में वाकया मौजूद है, एक नौजवान अबू सईद खुदरी नमाज पढ़ रहे थे इस रिवायत के रावी, और एक नौजवान सामने से गुजरना चाहता था, उन्होंने रोका, वो रुक गया, इधर गए उधर गया, फिर आया, नहीं तो मारा एक धक्का, चारों शानों चित उसने जा करके हकीम वक्त मरवानी ने हकम से जो गवर्नर थे वहां के फरियाद की, अबू सईद खुदरी ने मेरे साथ ये शुरू, उन्होंने बुलाया हजरत अबू सईद खुदरी रज़ी अल्लाह तआला अन्हु, कहा आपने अपने भतीजे के साथ ऐसा मामला क्यों किया, तो ये फरियाद करता है आकर मेरे पास। हजरत अबू सईद खुदरी का मैंने नबी करीम सल्लल्लाहु अलैहि वसल्लम का ये इरशाद, फल युकातिल अमर का सिला है, से जंग करे, मैंने रोका, नहीं रुका तो फिर मैंने हुजूर की उस हिदायत पर अमल किया। तो मैं ये जो बताना चाहता कि नमाज के दौरान गुजरने से जो रोका गया वो इसी ऐसी दीन की बात हो रही है, उसका हक ये है कि हम तवज्जो से सुने। आज दुनिया की बातों का कहीं तमाशा कोई मदारी खेल कर रहा है और जो मजमा हल्का बनाकर बैठा भी नहीं है बल्कि खड़ा है, बैठने की जगह वहाँ है ही नहीं, तो वो आधे घंटे से खेल चल रहा है, पीछे से ट्रैफिक जाम और लोग हॉर्न पर हॉर्न होटिंग कर रहे हैं, कोई पीछे मुड़ के ये देखेगा भी नहीं कि कौन हॉर्न बजा रहा है, यानी इतनी उनको फुर्सत, इतनी तकलीफ नहीं। और हमारी दीनी मजलिसों का हाल ये है कि अल्लाह रसूल की बातें हो रही है और कोई फकीर भी आ गया मांगने वाला तो सब देखेंगे, یہ حال یہ بڑی ناقدری. اللہ تعالیٰ یہاں اس کے اوپر بڑی پوچھ ہوئی. اللہ کی نعمت ہے نہ تو سلون یوم نئی. اللہ کی اس نعمت کا حق یہ ہے پوری توجہ سے, بلکہ علم کی ایک بات 100 مرتبہ آپ کے سامنے آئی, کتابوں میں لکھا ہے, تو 100ویں مرتبہ بھی جب آپ کے کان میں پڑے تو آپ اس کو اسی طلب اور اسی توجہ کے ساتھ جو پہلی مرتبہ پڑھی تھی اور سنا تھا, جب تک نہیں سنیں گے وہاں تک علم کا حق ادا نہیں ہوگا. یہ لکھا ہے کتاب میں. اور ہمارے اکابر کا حال یہی تھا. حضرت مولانا مفتی محمد تقی صاحب عثمانی دامن برکاتہم اپنے والد بزرگوار حضرت مولانا مفتی محمد شفیع صاحب جو مفتی اعظم ہند تھے, پھر وہاں جا کر کے مفتی اعظم پاکستان بنے, پوری زندگی وہاں گزری. فرماتے ہیں کہ جس مسجد میں نماز پڑھتے تھے کوئی جماعت تبلیغی آتی, آپ جانتے ہیں تبلیغی جماعت میں تو بہت سی مرتبہ دیہاتی لوگ بھی ہوتے ہیں, وہ بھی جب بیان کرنے کے لیے کھڑا ہوتا تو حضرت اگر بیٹھتے تھے تو پوری توجہ سے سنتے تھے. ہم تو اس کو اپنی توہین سمجھتے ہیں, ہمارا حال یہ ہو گیا ہماری گڑبڑ. میں یہ عرض کرنا چاہتا ہوں کہ بھائی آپ اہل علم ہیں, علم کی قدر ہم اور آپ نہیں کریں گے تو کون کرے گا؟ ہم تو دوسروں سے مطالبہ کرتے ہیں کہ بھائی آپ علم کی قدر کیجیے اور ہم خود جو ہے اس کی قدر نہ کریں. جس نسبت پر ہم لوگوں سے اپیل کرتے ہیں اس نسبت کا ہم لحاظ نہ کریں تو پھر ہم سے بڑھ کر محروم اور کون ہو؟ اس لیے برائے کرم آپ کو اگر نہیں سننا ہے مجھے کوئی اشکال نہیں, اٹھ کر چلے گا, مجھے ذرا بھی ناگوار نہیں ہوگا. یہاں بیٹھ کر ادھر ادھر موبائل نکال کر یا ادھر 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 دیکھ رہے ہیں یہ مجھے گوارا نہیں. دو بیٹھو دھیان سے سنو, میری توجہ مت ہٹاؤ. اچھی بات. بہرحال کہنے کا حاصل میں بات کر رہا تھا, کیا کہہ رہی
ہوں اللہ خیر علماء کے درمیان بولے.
ہاں تو میں یہ عرض کر رہا تھا کہ اللہ تعالیٰ نے آپ حضرات کو جو اونچا مقام عطا فرمایا اپنے دین کا علم, یہ دین کا علم اللہ تعالیٰ نے دینے کے لیے آپ کو منتخب کیا, آپ کو چنا, یہ بھی اللہ تعالیٰ کا بہت بڑا انعام ہے, بہت بڑی آپ کی سعادت ہے. ثم اورثنا الکتاب الذین اصطفینا من عبادنا, پھر یعنی اگلی امتوں کے بعد اس امت کو اللہ نے کتاب و سنت کا علم دینے کے لیے کیا کیا؟ چنا, منتخب کیا, کو آپٹ کیا. چنا جاتا ہے خاص مقام چننا. اللہ نے اپنے بہت سے بندوں بہت سی امتوں میں سے ان کو, یہ بہت بڑی سعادت ہے, یہ ہر آدمی کو نہیں ملتی. یہ مرتبہ بلند ملا جس کو مل گیا, ورنہ ہر مدعی کے واسطے دار و رسل کہاں. دادے کا فضل اللہ ہے یہ ہوتی ہے میں اللہ جسے چاہتے ہیں, یہ اللہ کے یہاں بھی نوازنے کے اللہ ہی جانتا ہے, وہی بہتر جانتا ہے. کبھی پیسوں کو نواز دیتے ہیں جب بالکل گرے پڑے, لیکن اللہ نواز دیتا ہے. مجھے خیال بات طلب بھی ہو جائے گی لیکن واقعہ یاد آیا تو سنا ہی. ہمارے ایک شاگرد ہیں وہاں افریقہ کے ملک میں ملاوی میں پڑھاتے, کالے ابھی سب آج کل تو لڑکیاں لڑکیوں کالوں میں بہت محنت ہے. حضرت مولانا ابراہیم صاحب دیولا دامن برکاتہم کے بھتیجے ہوتے قابل کے فارغ ہیں, ہم سے متعلق بڑی عجیب محنت کرتے ہیں, ان کی محنت کو دیکھتے ہیں تو بھی رشک آتا ہے. کہ جیسے اللہ تعالیٰ نے بندے بنائے ہیں. انہوں نے ایک واقعہ سنا ہے, ایک طالب علم کے متعلق بتایا نہیں اس کو. وہ وہاں ملاوی کے ایک شہر میں پڑھاتے تھے, کہتے کہ میں پڑھا رہا ہوں اپنی درسگاہ, میری درسگاہ کے سامنے ایک بچہ آیا. جو لوگ افریقن ملکوں میں گئے, آپ میں سے بہت سے جماعت کی نسبت سے, دعوت و تبلیغ کی نسبت سے گئے ہوں گے ان ملکوں میں. وہاں غربت کا جو عالم ہے, وہ کالے بچے ہمارے یہاں جیسے یہ کروڑپتیوں کے بچے ہوتے ہیں, چڈی پہنے ہوئے اور بدن کے اوپر کوئی شرٹ اور قمیص بھی نہیں ہے, بعضوں میں تو چڈی بھی نہیں ہوتی, اسی ننگے پیپر میں. ایسا حال ان کا وہاں ہے. ہم ایک مرتبہ پڑھا رہا تھا, ایک بچہ میری درسگاہ کے دروازے کے سامنے آیا, کھڑا ہو کر وہ کچھ بول رہا ہے. میں نے جو میرے پاس پڑھتے تھے ان بچوں کو کہا, جا اس کو یہ کیا کہتا ہے سن. تو اس بچے نے آ کر بتایا کہ وہ یوں کہتا ہے کہ آپ مجھے پڑھائیں گے. تو کہا میں نے اس کو بلایا اور باقاعدہ پھر اس کو نہلایا دھلایا, کپڑے پہنوایا, اپنے آپ ایسے بچوں کو رکھنے کا انتظام تھا ہی رکھا, علی بات سے اس کو پڑھایا علی بات سے, اور حفظ شروع کرایا. جب بھی ایک پارا حفظ مکمل ہوتا, اس کا حوصلہ بڑھانے کے لیے کہا میں اس کو ایک یا انہوں نے ڈالر بتلایا, یاد نہیں رہا مجھے, دو یا تین ڈالر میں اس کو انعام کے طور پر دیتا تھا تاکہ وہ محنت سے پڑھے. ایک مرتبہ ایسا ہوا کہ میں دارل خانہ میں جہاں بچے رہتے تھے, چند گنے چنے بچے, زیادہ بڑی تعداد نہیں تھی, تو وہاں وزٹ کے لیے گیا اسی وقت آرام کے. تو اس کے ہاتھ میں اس زمانے وہ چھوٹا ٹرانزسٹر ریڈیو, اب تو وہ بھی پرانی باتیں ہو گئی, جب وہ نکلا تو جو لوگ پرانے ہیں وہ سمجھ سکتے ہیں لوگوں کے, اس کی بڑی یہ تھی جیسے آج کل اسمارٹ فون کی ہوا کرتی ہے. تو کہ وہ تھا اور وہ کام, میں نے دیکھا اس کے ہاتھ سے چھین لیا, اور کہا مجھے بڑا غصہ آیا, کہ یہ تجھے جو انعام کے طور پر رقم دیتا ہوں کیا اس لیے دیتے, اور ٹرانزسٹر لے کے میں نے زور سے زمین کے اوپر یہ کیا, پٹکا ٹوٹا اوٹا. دوسرے دن وہ لائن, اور وہاں کے کالے بچوں جو لوگ وہاں رہتے ہیں جانتے ہیں ان کے مزاج کو, کہا کہ وہ میں نے پوچھا کہ وہ تو چلا گیا, کہا میں اس کو ڈھونڈنے کے لیے گیا, اس کی معلوم کیا وہ کہاں. تو کہا کہ بائی روڈ, جب تک گاڑی میں جا سکتے تھے گئے, پھر اس کے بعد پہاڑوں میں کہا 3-4 کلومیٹر پیدل ایک آدمی کو ساتھ لے کر کے گیا. دیکھو یہ بھی اساتذہ کو اپنے طلبا کے ساتھ کیسی محبت ہوتی, کہ ہمارے عوام جو ہے نا وہ تو اتنا ہی دیکھتے ہیں کہ استاد مارتا ہے, لیکن استاد محبت کرتا ہے یہ اس کے سامنے آتا نہیں. استاد کے لیے تو وہ تو جگر کا ٹکڑا ہے, جیسے باپ کے لیے بیٹا ہوا کرتا ہے, اس کی محنت کا ایک میدان ہے. وہ جانتا ہے میرا سب کچھ یہ ہے, یہ اگر بن گیا تو میرا کام بن گیا. اس لیے استاد محبت کرتا ہے اپنے شاگردوں سے. تو باہر کہا گیا اس کو لے کر کے آیا, خیر کہا جب اس کا حفظ مکمل ہوا, جیسے مدرسوں میں تکمیل حفظ پر مجلسیں ہوتی ہیں, جلسہ چھوٹا موٹا, اور لوگوں کو 3-4 بچوں کا حفظ مکمل ہوا تھا, کہا وہ ملاوی حکومت کے ایک وزیر تھے, نام بھی محمد ابراہیم, انہوں نے بتایا مجھے, وہ دوسری کئی جگہوں ملکوں میں حکومت کی طرف سے سفیر امبیسڈر بھی رہ چکے تھے, کہا وہ بھی موجود تھے اس مجلس میں. جب اس بچے کا نام آیا وہ دیکھ کر پھوٹ پھوٹ کر رونے لگے. میں نے پوچھا کیوں روتے ہو آپ, کہا आगे वंशा भी बच्चा कौन है आप जानते हैं। ये जब पैदा हुआ तो इसकी माँ का दिमागी तवाज़ुन ठीक नहीं था। ठीक न होने की वजह से पैदा होने के बाद उसकी माँ ने उसको कचरा पेटी में डाल दिया था, शहर की कचरा पेटी। देखा औरतें मेरे पास आई और उन औरतों ने यूं कहा कि फलानी का बच्चा हुआ और उसने इस तरह किया। देखा मैं गया और पेपर, ये न्यूज़पेपर के कागज में उसको ये करवा कर अस्पताल में ये किया। तो ये वो बच्चा अल्लाह वशा वशा अल्लाह जिसे चाहते हैं इज्जत अता फरमाते हैं। कोई सोच भी सकता था। फिर मौलाना ने मुझे ये भी बताया कि इसका बाप कहा यहाँ यही शहर में कहा कि वो जो है मस्जिद के अंदर झाड़ू देगा और झाड़ू देने के बाद कोई उसको मुकर्रर नहीं किया गया था, वो अपने तौर पर देता। सफाई वफाई करने के बाद बाहर आता, दुकानदारों के पास जाता, दुकानदार मुसलमान दुकानदार इस निस्बत से कि उसने मस्जिद की सफाई की है, वहाँ के जो सिक्के कौचे कहे जाते हैं कोई 5 कौचे कोई 10 कौचे इस तरह देना। ये लड़का कहा कि हाफिज हुआ, कुरान बहुत अच्छा पढ़ता था, दुबई के अंदर जो है वो मुकाबला, तो हमारे यहाँ से मैंने इसको भेजा तो मुकाबले में उसको $3,000 इनाम के तौर पर मिले। तजवीज़ ये हुआ कि भाई वो $3,000 जो है उसमें से इसके बाबा और ये उसके माँ बाप के नाम और ये माउसन का मेरे मैंने कहा मुझे नहीं चाहिए उस्ताद कहते हैं, मैंने कहा उसके बाप के नाम पर उसको बैंक के अंदर जमा करा। क्योंकि वो बाप जो है वो एक मुद्दत के बाद वो मेरे पास आता, क्योंकि उस खाते में इनका भी जॉइंट नाम था। तो कहा कि वो इतने डॉलर कभी 50 कभी 25 इस तरह धीरे धीरे सारे डॉलर उठा लिए। कहा इसके बाद फिर वो अपना वही काम मेरे पास आया लेने के लिए। तो मुझे उस पर गुस्सा आया, मैं उस पर गुस्से होकर के कहा शर्म नहीं आती कि डॉलर इस तरह तूने ले ले करके खर्च कर दिए और आज फिर दोबारा मांगना चालू कर दिया। तो कहा उसने कहा मौल साहब वो मुझे कहता है मौलाना वो पैसे अल्लाह ने कुरान की निस्बत पर दिए थे, उनमें से एक पाई भी मैंने अपनी जात पर खर्च नहीं की, हमारी बस्ती में मस्जिद की जरूरत थी वो उससे मैंने बनवाई, एक पाई भी मैंने अपनी जात पर खर्च नहीं उसका जज्बा दे। खैर मैं तो आपको ही फिर वो तो सामने उसको साउथ अफ्रीका दारुल ज़करिया में पढ़ने के लिए भी भेजा, वहां से फारिग होकर के आया, मुझे मेरी मुलाकात भी का ये वो लड़का है। मैं आपको बतलाना चाहता हूँ कि ये सआदत देखिए कोई सोच सकता था जब बच्चा पैदा हुआ कि ये बच्चा हाफिज कुरान बनेगा, आलिम दीन बनेगा, ये नेमत अल्लाह उसको अता फरमाएंगे। अल्लाह की शान, अल्लाह जिसे चाहते हैं ये चीज अता फरमाते हैं। तो इज्जु मन दशा हो तो जिल्लु मन दशा, अल्लाह ने उसको ये दिया। तो मैं ये अर्ज कर रहा था अल्लाह ताला ने मुझे आपको अपने दीन के इल्म के साथ ये ताल्लुक अता फरमाया, ये महज अल्लाह का बहुत बड़ा एहसान है, बहुत बड़ा एहसान है। हम जिंदगी भर अपने आप को खपा देना तो भी अल्लाह के इस एहसान का शुक्र अदा नहीं कर सकते। वैसे तो अल्लाह की एक एक नेमत ऐसी उसका शुक्र कोई अदा नहीं कर सकता। तो अल्लाह ताला ने मैं आपसे ये अर्ज करने जा रहा था कि अपने दीन का इल्म अता फरमाया। और फिर इतना ही मैंने कहा अभी हम पहुंचे थे फरागत के बाद अभी घर पर आए तो बहुत से आपके साथी वो हैं जो घर पर आने के बाद इल्म तो हासिल कर लिया लेकिन उसका जो दूसरा मरहला दूसरा तबका आता है कौन सा, उस इल्म को दूसरे बंदों तक पहुंचाने का उसमें नाकाम हो गई। अल्लाह ताला ने आपको इसकी भी तौफीक दी। ये दोनों काम तो हुए, अब सवाल ये कि ये जो अल्लाह ने आपको मौका दिया अपने दीन का ये अमल अपने दूसरे बंदों तक पहुंचाने का, तो हमें चाहिए कि ये फरीजा, अपनी ये जिम्मेदारी, अपना ये मनसब, फर्ज मनसबी उस अंदाज से अदा करें जैसा कि नबी करीम सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया। इखलास, एहतिसाब, खालिस अल्लाह के कलमे को बुलंद करने के लिए अल्लाह को राजी, इसको हम अपना माश न समझें कि कुछ हमें रोटी मिल जाए। अरे भाई रोटी तो इसमें काहे को पड़े। आज तो सरकारी कर्मचारी में जो फोर्थ ग्रेड चौथे दर्जे का कर्मचारी यानी चपरासी, उसको जो तनख्वाह मिलती है हुकूमत की तरफ से 25-30 हजार, हमारे बड़े से बड़े मदरसे के शेखुल हदीस को भी मिलती नहीं। अगर यही मकसद था दुनिया, उसकी जरूरत नहीं, पहले दिन से हम अपना फैसला कर लेते। ये है ही नहीं इसके, ये हमारे यहाँ उसको कोई अहमियत नहीं जाए, सानवी दर्जा। हमारे नजदीक असल अहमियत तो ये है कि अल्लाह के दीन की इस अमानत को जो अल्लाह ताला ने मुझे अता फरमाई है, मैं अल्लाह के दूसरे बंदों तक पहुंचा। अब उसको पहुंचाने के लिए भी आपको दर दर फिरने की जरूरत नहीं है। अल्लाह ने उसके लिए भी बड़ा आराम से बंदोबस्त कर दिया। मकातिब का एक निजाम कायम हुआ और मकातिब के उस निजाम में बहैसियत मुअल्लिम और मुदर्रिस के खिदमत देने का अल्लाह ताला ने आपको मौका अता फरमाया। और उस मकतब के अंदर ऐसे बच्चे जो कोरी सलेट की हैसियत रखते हैं, आप जैसी चाहे उसकी क्या कहें तरबियत बना, जैसा चाहें बनावे, वो आपके सामने अल्लाह ताला ने लाके रख दिया। कितना बड़ा अल्लाह का है। अब मेरा और आपका फरीजा है, ये अमानत ही कौन, ये बच्चे बहुत बड़ी अमानत है। ये माँ बाप ने भी हमें हवाले किया, अल्लाह ने इनको दिल में डाला, उनके वास्ते से अंदर पहुंचे। ये बहुत बड़ी अमानत है कौम की, इंसानियत की। इस अमानत के कुलूब और अजहान को, दिलो दिमाग को हमें उन चीजों से आरास्ता करना है जिसके लिए अल्लाह के रसूल सल्लल्लाहु अलैहि वसल्लम दुनिया में तशरीफ लाए। हमें वो चीज सिखलानी और उसके लिए हमें जो वक्त दिलाना। आजकल दुनिया का जो तालीमी निजाम है, एक तो असली तालीम है दुनियावी तालीम, एक दीनी तालीम। हम और आप जानते हैं कि हर एक ने, चाहे वो अपने आप को कैसा ही दीनदार समझता हो, वो फिर भी वो अहमियत तो किसको देता है, असली तालीम। आज क्या हो गया, स्कूल में वैकेशन होगा तो बच्चों के प्रोग्राम बनेंगे कहाँ के, तफरी के, घूमने फिर मदरसा चल रहा है, मकतब चल रहा है, छुट्टी तो क्या लेते माँ बाप, खबर देने की भी जहमत गवारा नहीं करते कि हम अपने बच्चे को 8 दिन के लिए कश्मीर या बम्बई या फलानी जगह घूमने के लिए। वह उनके दिमागों में इसकी कोई अहमियत गया तो गया, न तो नहीं गई। और अगर स्कूल में छुट्टी नहीं है तो और कोई प्रोग्राम हो, 2 दिन पहले दौड़े हुए जाएंगे सब, जो बड़े जो हैं बड़े सामने उनसे मिलकर छुट्टी लेने के लिए, और छुट्टी की जो पूरी ये है कारगुजारी कार्रवाई, इसका सर ये क्या कहते हैं उसको हैं? प्रोसीजर पूरा करेंगे, या प्रोसीजर पूरा करने का मतलब क्या, कोई मतलब के बड़े मुदरिस को भी आकर, और कोई अल्लाह का ऐसा मतलब का मुदरिस है जिसको बच्चों की फिक्र है, वो रास्ते में लिया अब्बा भी आपका बच्चा तो मन सब भगवा गए लोग इतना ही बोल देंगे, वहां कोई माजरत का लहजा ये शुक्र भी नहीं कि देखो मन साहब को कितनी फिक्र है मेरे बच्चे की, वो भी नहीं। ये आज जमाना आ गया, ایسے زمانے میں مجھے اور آپ کو یہ امانت پہنچانی. پھر وقت کتنا ملا, وقت کتنا ملا مکتب کے لیے, ڈیڑھ گھنٹہ, دو گھنٹے اور زیادہ سے زیادہ ڈھائی. ان ڈھائی گھنٹوں کا حال یہ ہے کہ مدرسے کے شروع ہونے کا جو وقت ہے آپ وہاں جا کر بیٹھ جاؤ. جو آنے والے طلبہ ہیں کیا گھنٹی بجتے ہی آ جاتے ہیں؟ نہیں, آئیں گے. وہاں تو اسکول کا بھی کلاس روم کھلے اس سے پہلے بچے باہر لائن لگا کے کھڑے ہیں اندر جانے کے لیے, اور یہاں روم کھل چکا, استاد آ کر کے انتظار کر رہا ہے اور شاگرد آ نہیں رہے. اور پھر آئے, آنے کے بعد پھر ابھی تو چھٹی کو آدھا گھنٹہ دے رہے, ایک گھنٹہ دے رہے, کہ ماں باپ کا بھیجا ہوا آدمی, بڑے مالدار لوگ ہیں تو ان کا نوکر, اس کو ٹیوشن میں جانے کا مذہب میں لے جاتا پورا وقت بھی. ایسا ماحول, اس ماحول میں مجھے اور آپ کو قوم کی اس امانت کے دلوں میں دین کو پہنچانا ہے, دین کو پہنچانا. اب آپ اندازہ لگائیے یہ کام کتنا مشکل ہے, لیکن یہ کام ہمیں انجام, اس کے لیے ہم چوکس رہیں, مستعد رہیں, ایکٹیو رہیں. آپ کو بھی اللہ نے جو موقع دیا, ایک سیکنڈ بھی اس میں سے آپ ضائع اور برباد کرنا گوارا نہ کریں, ان بچوں کو لیے رہیں. اور جو سبجیکٹ ہیں مکتب کے اندر جو سبجیکٹ پڑھائے جاتے ہیں بڑے اہم ہیں, دین کی بنیاد ہے, وہ تو بنیاد فاؤنڈیشن عقائد. کیمسٹری سمر ہو یا تعلیم اسلام کا پہلا حصہ, آپ کون ہیں یعنی بے اعتبار مذہب کا آپ کا نام کیا, یہ پہلا حصہ تعلیم اسلام کا. یہ حضرت مفتی کفایت اللہ صاحب نے حضرت مولانا الیاس صاحب رحمۃ اللہ علیہ کی درخواست پر ترتیب دیا ہے. اندازہ لگاؤ, حضرت الیاس صاحب رحمۃ اللہ علیہ درخواست دی حضرت کہ بچوں کو یہ عقائد آسان رکھ. اتنا بڑا مفتی جس کو علمی اصطلاحات کا یہ عالم, آپ کا یہ اہل علم جانتے, لیکن وہ ایک بچے کو دین کا عقیدہ صحیح طریقے سے سکھانے کے لیے کیسے آسان الفاظ استعمال کرنے چاہیے. معلوم ہوا یہ ساری یہ حکمتیں ہیں دین کو سکھانے کے طریقے. آپ حضرات کو بھی مکتب میں بیٹھ کر کے انہی حکمتوں سے آراستہ ہو کر ان بچوں کو علم دین سے کیا کرنا ہے, مزین کرنا ہے, ان کے دلوں میں یہ عقیدے بیٹھ جائیں. اس لیے کہ یہی ایمان کی بنیاد ہے. ان عقیدوں پر بحیثیت عقیدے کی تعلیم کی بعد میں کوئی محنت ہوتی یہی جو ہوگی. یہ بچہ آگے کہیں کسی عربی مدرسے میں پڑھنے جائیں گے, وہاں پر بھی یہ موضوع اب نہیں آنے والا, ہو گیا. آپ نے جو سکھایا وہی, وہ شیخ العزیز نہیں سکھائے گا وہاں کا, ہے یا نہیں, غلط تو نہیں کہنا. ایک بڑا اہم عقائد, اور اس زمانے کے اندر جو چیزیں, جو معلومات, جو میڈیا کے اندر جو چیزیں زیر بحث آتی ہیں, چرچا جس کا ہوتا ہے, اور جو دشمنان اسلام جن چیزوں کو چھیڑتے ہیں, اور بڑے بڑے پڑھے لکھوں کے ذہنوں میں ان کے دلوں میں شکوک اور شبہات پیدا کر دیتے ہیں بچوں کی, کیا ہے اسی؟ ایسے زمانے میں ہمیں ان کو عقیدے کی صحیح تعلیم دینا ہماری ذمہ داری ہے. اور کیا سکھاتے ہیں مکتب کے اندر؟ مکتب کے اندر عملی طور پر نماز وغیرہ, اسلام کے جو بنیادی فرائض میں نماز ہے, پاکی ناپاکی, اور جنرل نالج, اسلام کی جو عام معلومات ہے مسلمان کو ہونی چاہیے, نبی کریم صلی اللہ علیہ وسلم کی ذات بابرکات, قرآن پاک کو صحیح طریقے سے पढ़ना, ये चार पांच आप देखो, मैं आपको दावत देता हूं, आप अपनी प्राइमरी स्कूल के अंदर चले जाओ। प्राइमरी स्कूल में जिन विषयों और जिन सब्जेक्टों की तालीम दी जाती है और उस तालीम के लिए जितना वक्त वो लोग हमारे बच्चों का लेते हैं, 10 बजे से बच्चा जाएगा, बीच में आधे घंटे घंटे की रिसेस और फिर 5 बजे तक कितने घंटे, 6 घंटे। इन 6.5 घंटों में क्या सिखाते हैं, अब उनके सिखाने के मौजू भी देखो, उनके सब्जेक्ट में खेल भी है। अरे भाई बच्चे को कोई खेल सिखाने की चीज बताता है, खेलेगा। उनके सब्जेक्ट के अंदर नृत्य भी है, नाचना भी सिखाते हैं, गाना भी सिखाते हैं, है या नहीं भाई। काम के सब्जेक्ट क्या है, भाषा, जबान, गुजराती, उर्दू, जो भी, हिसाब किताब, जोग्राफिया, तारीख, भी इनकी तारीख क्या है, अल्लाह बेहतर जानता है, हम आप जानते हैं, तारीख के नाम से कैसी गलत मालूमात वो हमारे बच्चों के भेजों में डालते हैं, जिससे हमें अपने बच्चों को दूर रखना चाहिए। हिसाब क्या सिखाते हैं पढ़ाने वाले, इस यानी इस प्राइमरी स्कूल में तालीम देने वाले जो शिक्षक हैं, बड़ी तादाद बैकवर्ड क्लास की, और वो जो खुद भी जानते हैं उनको हिसाब ही नहीं आता। मैं गलत तो नहीं कह रहा हूं, उनको लिखना नहीं। वो क्या करते हैं, उस बच्चों को आहिसा व्यतिकारी ला दे, लेसन आलू लखी ला दे। अरे भाई तने उस्ताद का बनावे लो, ये घर से कर लाता तो यहाँ बच्चे को काय को भेजा, वहां कुछ, ये जो हमारे 6 घंटे इसने खाए, किसने, प्राइमरी स्कूल में क्या सीखा। बिचारी माए परेशान, बाप परेशान, इन बच्चों का क्या करें। फिर इन बच्चों को स्कूल के निशान के नाम से जो किताबें, कापियां और उसका जो वजन, आप बड़े उठाओ ना देखो, है उसको उठाकर देखो, आपको 2 हाथ से बड़ी मेहनत, या दुनिया ये दुनियावी तालीम के बड़े बड़े दानिशमंद और अकलमंद क्या कर रहे हैं समझ में ही नहीं आता, और कोई बोलता भी नहीं इस पर, है ये सब क्या हो रहा है सब, और उसको हम एक्सेप्ट कर रहे हैं, बल्कि उसी में हम क्या कर रहे हैं, दिलचस्पी ले रहे हैं। और ये मकतब 2 घंटे 1.5 घंटे हमारा बच्चा क्या सीख करके आता है, कभी हम चाहें दोनों का मुवाजना करो, मुकाबला करो, वहां का क्या सीखा, यहां क्या सीखा, वहां कितना वक्त लिया, यहां कितना वक्त लिया, वहां जो सीखा उससे हमारे बच्चे को आखिरत के फायदे का तो सवाल ही नहीं, लेकिन दुनिया का फायदा भी कितना पहुंचा, और यहां मकतब में जो सीखा उस पर हमारे बच्चे को क्या फायदा पहुंचा। कलमा तो सीखेगा ना वो, है नमाज तो सीखेगा, बात पर ही अल्लाह ताला जन्नत में भेजते हैं, सीधी बात। और यहाँ वो BLL भी हो जाएगा, क्या BLL जन्नत में जाने के लिए पूछेंगे कि तेरे पास सर्टिफिकेट है BLL का, तो मैं ये नहीं कहता मतलब, लेकिन मैं कहता हूँ कि तालीम की हैसियत, एक तरफ हम अपने ईमान की बुनियाद पर इन चीजों को यूं समझते हैं, ये अल्लाह का हमारा बड़ा एहसान, बड़ी नेमत, बोलने को बोल लेते हैं, लेकिन दिल में कितनी वक्त है वो जरा सोचने की। खैर मैं तो आप इस वक्त वालियों से मुखातब नहीं हूँ, इस वक्त तो मुखातब हूँ आप हजरात मुदर्रिसीन से। मैं आपसे कहता हूँ ऐसे माहौल में, मुखालिफ माहौल, इस मुखालिफ माहौल में हमें ये चीजें, ये अमानतें जो अल्लाह ने हमें अपने बड़ों के वास्ते से अता फरमाई, अपनी इस नई नस्ल और आने वाली नस्लों के दिलो दिमाग में उतारना, इसके लिए हमको कैसी समझदारी से काम लेने की जरूरत है, कैसी हिकमत से काम लेने की जरूरत है। बड़ी मोहब्बत से आपका खाली ये तमाचा मार देना किसी बच्चे को, क्या होगा? वो बाप उसको उठा ले जाएगा। बाद जगह तो बाकायदा आके उस्ताद को चार तमाचे मारता है वो बाप। अब ये जमाना भी आ गया, देख रहे हैं हम, सुन रहे हैं। तो ऐसे माहौल में क्या हम ये तरीका इख्तियार करें या फिर कौन सा तरीका? ऐसा कोई वाकया पेश आता है तो एतराज करने वाले तो एतराज करते हैं, देखो उधर चलो, वो मिशन की स्कूल में पहुंच जाओ, वहां सिखाने वाले उस्तादियां कितनी मोहब्बत से सिखाती हैं। तो सारे फिर उसकी तफसील बयान करेंगे, लेकिन ये नहीं देखते कि वो सिखाने वाले कितने पैसे लेते हैं। और यहाँ इस उस्ताद को आप इतना भी नहीं देते जिससे उसके बाल बच्चों की चाय का खर्चा पूरे महीने का निकले। मैं कीमत लगाना नहीं चाहता, लेकिन जो लोग एतराज करते हैं उनके एतराज को का तजिया कर रहा, विश्लेषण कर रहा हूं, जरा उनको भी तो सोचना चाहिए। यहां हमसे लिया क्या और दिया क्या, और वहां क्या लिया और दिया क्या। खैर, मैं तो आप हजरात से ये कहूंगा कि ऐसे माहौल में आपको बड़ी समझदारी से, अल्लाह ने जो थोड़ा सा वक्त दिया है पढ़ाई के लिए तरीका वो इख्तियार कीजिए। आजकल तो माशाल्लाह हमारे इस दीन के रास्ते में भी बहुत से अल्लाह के बंदे ऐसे जो तालीम के लिए नई नई जो है तरीके बतलाते हैं, आसान तरीके, जिसकी वजह से बच्चों को बहुत सहूलत से हम अपनी चीजें पढ़ा सकते। मैं आपसे कहूंगा तमाम मदरसों को चाहिए कि वो तमाम तरीके क्या करें, सीखे, मालूम करें। उसको आजकल एक मुसीबत हम मौलवियों की ये हो गई कि मदरसे के मुंतजमीन किसी ऐसे माहिर तालीम को दावत देते, भाई चलो कापोदरा से मौलाना इस्माइल साहब को दावत दी आए, तो हमारे इन मौलवियों में दो चालू करेंगे, अरे हमने 10 साल मदरसे में बेकार गवाए। अरे भाई ये कोई आपकी तौहीन नहीं है, आपके 10 साल बेकार नहीं गए, इनके लाने का मतलब ये नहीं है कि आपको हम कम बेइज्जत करना चाहते। ये डॉक्टर आपके यहाँ आपके वेरावल में आई स्पेशलिस्ट आंख का सबसे बड़ा मशहूर डॉक्टर, वो भी साल में एक वक्त आएगा कि अखबार में ये इश्तिहार देगा कि फला डॉक्टर साहब जर्मनी गए आय के लिए मजीद कुछ तजर्बा। एक तो जाता है ऊपर से देता है टाइम में अखबार में एडवर्टाइज देता है, ये अपनी बेइज्जती करवा रहा है, नहीं ये तो और ज्यादा निकलता है शहर से काम दे रहा। तो ये कोई भी इज्जती नहीं है। अल कलिमतुल हिकमतु दालतुल मोमिन ऐसे वजदा तो आपको गया हुजूर तो हमको फरमाते हैं समझदारी की बात मोमिन की गुमशुदा चीज है। हमारी कोई चीज गुम हुई, मेरा यह कलम गुम हुआ और मैं जा रहा था और ये आपके बारगोल मस्जिद के कोने पर मुझे नजर आया, तो क्या उसको लेने के लिए मैं आपसे पूछूंगा कि मुफ्ती साहब ये मेरा कलम है मैं लूं? अरे नहीं, नजर पड़ते ही दौड़ के कोई रोकेगा तो मारूंगा धक्का, मेरा है, मुझे रोकने वाला कौन, मेरी चीजें मैं लेके रहूंगा। ये देखिए नबी करीम सल्लल्लाहु अलैहि वसल्लम कैसी अजीब और गरीब मिसाल थी, एक नफ्सियात हुजूर की तरबियत, तालीम और तरबियत देखो, नबी करीम सल्लल्लाहु अलैहि वसल्लम का अंदाज तरबियत, वह हर अच्छी चीज को हुजूर हमारी खोई हुई चीज कहते हैं, वह उसको लेने के लिए किसी को पूछना नहीं बल्कि हम दौड़ के ले लेंगे, आगे बढ़ के ले लेंगे। ये तालीम के मुख्तलिफ तरीके जिसके जरिए से इस तालीम को बच्चों के लिए आसान बनाया जा सकता है, सब सीखो और आप उनको आजमाओ, उसके मुताबिक उनके साथ मोहब्बत और शफकत से उनकी तरबियत, उनका लिबास, उसके ऊपर नजर होनी चाहिए, उनकी चाल ढाल। मदरसे में आता है तो किस तरह अपने साथियों से पेश आता है, अपने बड़ों के साथ अदब से पेश आता है, आपको आदाब भी, खाली कुरान पढ़ना सिखा दिया इतना नहीं, بلکہ ایک وقت وہ بھی ہے جس میں آپ گھر جاؤ تو ماں باپ کے ساتھ کس طرح پیش آؤ گے، بھائی بہنوں کے ساتھ کس طرح کا سلوک کرو گے، اپنے خاندان اور محلے کے بڑوں کے ساتھ کس طرح پیش آؤ گے. آج کیا ہو گیا، آج بڑے ہو جاتے ہیں ان کو ادب سیکھنا نہیں آتا. وہ حضرت ماں عبداللہ صاحب نے ایک مطلب عجیب قصہ سنایا کہ کیا اس طرح کا کوئی مجمع ہوگا، کوئی بڑے میاں بیچارے کرسی پر جیسے معذور لوگ بیٹھتے ہیں کونے میں، تو وہ بیٹھے ہوئے تھے. کسی نوجوان کو پوچھا بیٹا ذرا میں نے جانا پانی پائی دے، تو کیا کہتا تارا بھاگی گیا تھا. اب اندازہ لگاؤ یہ تربیت، یہ تربیت کیا ہم کو بڑوں نے یہ سکھلایا؟ ارے بھائی وہ نہ کہے تو بھی ہم جا کے سامنے سے پوچھنا چاہیے پانی وانی پینا ہو تو میں لا کے پلاؤں. آج کل ہمارا معاشرہ بے ادبی اور گستاخی کی انتہا کو پہنچا ہوا. ایسے ماحول میں اگر ہم اپنے بچوں کو مدرسوں میں مکتبوں میں اچھے آداب سکھلائیں گے اور یہ اچھے آداب یہ بچے معاشرے میں برتیں گے، برتیں گے یعنی اس پر عمل کر کے بتائیں گے، کیا اس کی وجہ سے کیا ہوگا ہم سمجھ سکتے ہیں. ہمیں ان چیزوں کی طرف توجہ کرنی چاہیے. آپ کو اللہ نے بڑا اونچا مقام دیا، بڑا اچھا موقع عطا فرمایا. اس نئی نسل کی تربیت یا امانت آپ کے ہاتھوں میں ہے، آپ اس کو معمولی ذمہ داری نہ سمجھیے کہ بڑے مدرسوں میں بخاری پڑھانے والے کا وہ مقام نہیں جو آپ کا ہے. آپ کا مقام میرے نزدیک اس سے اونچا ہے. اس لیے ضرورت ہے کہ آپ تمام حضرات اپنی قدر پہچانیں، اپنی ذمہ داریوں کو جو مختلف حیثیتوں سے ہے، میں اس پر ابھی مزید تفصیل کی گنجائش نہیں ہے، آپ بھی ماشاء اللہ سمجھ سکتے ہیں ان چیزوں کو، تو ان کی طرف پوری توجہ سے اور پوری جو ہے خاص دلچسپی کے ساتھ اس کے اندر لگنے کی اپنے فریضے کو. اور اس کو یوں سمجھو یہ ہماری دولت. کیا ایک دکاندار اپنی دکان کو اور ایک تاجر اپنی تجارت کو، ایک ویاپاری اپنے ویاپار کو چمکانے کے لیے اور بڑھانے کے لیے کیا کیا محنت کرتا ہے. یہ ہمارا ویاپار ہے، ایسے کمانے کا نہیں، کائی کا آخرت کا. حل ادالکم علی تجارت تنجیکم من عذاب، آخرت کی چیزوں کو بھی قرآن نے تجارت سے تعبیر کیا ہے. تو یہ ہماری تجارت ہے اے بچے، ہمارا محنت کا میدان ہے. شکر بجا لاؤ، ہم جو کچھ ہو سکتا ہے اپنا دل کاٹ کر رکھ دو ان کے سامنے، محبت سے، شفقت سے، توجہ سے. جتنا چار بچوں نے بھی پڑھ لیا، ان کی آنکھیں بس درست ہو گئی، آپ کی نجات کے لیے کیا ہے وہی کافی. حدیث میں آتا ہے بخاری شریف میں، ابھی کل کے سبق میں آیا تھا واقعہ، کہ حضرت عائشہ رضی اللہ تعالی عنہ فرماتی ہیں کہ ایک مرتبہ ایک عورت اپنی دو بچیوں کو لے کر میرے پاس آئی، کچھ مانگا، بھوکی تھی، بچیاں بھی بھوکی تھی. حضرت عائشہ رضی اللہ تعالی عنہ فرماتی ہیں میرے پاس صرف ایک کھجور کا دانا تھا، ایک پیس کھجور کا، کچھ اور گھر میں تھا، وہ میں نے دیا. اس نے اس کے دو ٹکڑے کیے اور دونوں بچیوں کو ایک ایک ٹکڑا دیا، خود بھوکی رہی. وہ چلی گئی. اس کے بعد نبی کریم صلی اللہ علیہ وسلم گھر میں تشریف لائے تو میں نے حضور اکرم صلی اللہ علیہ وسلم سے واقعہ عرض کیا، تعجب مانے ان کو کہ دیکھو کیسا پیار محبت ہے اپنے اولاد کے ساتھ، خود بھوکی رہی اور آدھا آدھا ان کو دیا. جب یہ بیان کیا تو حضور نے فرمایا کہ ولی تولے اب حاضی بنا، جو آدمی بچیوں میں آزمایا گیا، یعنی جس نے اللہ نے بچیوں کی اولاد دی. عام طور پر ہمارا سماج یہ ہے کہ لوگ توجہ دیتے ہیں کس کے اوپر، لڑکوں پر، لڑکوں کے پیدا ہونے کو اپنے لیے، چونکہ وہ اس سے کچھ امیدیں ہیں. لڑکیوں کو تو لوگ پڑھائی دولت سمجھتے ہیں، یہ ہمارے گھر میں رہنے والی وہ تو دوسرے کے گھر جائے گی، میرے کیا کام آئے گی. وہ لڑکوں سے امیدیں ہوتی ہیں، اگر آج کل یہ سب معاملے بھی الٹتے جا رہے ہیں. خیر تو ہمارے مانا گرام صاحب لطیفہ سنا، ایک مرتبہ جو ہے وہ یہ لوگ یہاں بھی تھے, رات کو سوئے تو انہوں نے آپس میں کوئی بھی آوے دروازہ کھلواوے, کھولنے کا نہیں, ماں باپ بھی آوے تو بھی نہیں, کوئی بھی آوے. اب وہ باپ آیا, لڑکے کا باپ آیا, کھلوانا چاہا, شور اٹھا, نہیں کھلا. پھر تھوڑی دیر کے بعد وہ لڑکی یعنی وہ بیوی جو ہے اس کا باپ یا ماں آئی, اس نے کھول دی. تو شوہر نے کہا تو نے ہمارے آپس میں جو اگریمنٹ ہوا اس کے خلاف کیا. خیر ان کے یہاں جب بچی پیدا ہوئی تو شوہر نے بڑی دعوت کی, لڑکا پیدا ہوا تو دعوت نہیں کی, لڑکی پیدا ہوئی تو دعوت کی. بیوی نے پوچھا کہ کیوں لڑکے پر دعوت, یہی دروازہ کھولے گی وہ نہیں کھولے گا. نبی کریم صلی اللہ تعالی علیہ وسلم نے فرمایا جو آج ان بچیوں سے جس کو اللہ نے لڑکیاں ہی لڑکیاں دی, لڑکے لیکن پھر بھی ان لڑکیوں کی تعلیم و تربیت کی, ان کو اچھی طرح یہ کیا, تو اس کے لیے جہنم سے کیا بنا ہوا آگ بن جائے. جب دو بچیوں پر یہ بات, یہ بشارت ہے, تو ہمارے مکتب میں آنے والے دو بچوں پر, ہم تو سب بچوں پر محنت کرتے ہیں لیکن ہماری اس محنت کے نتیجے میں دو لڑکوں کی زندگی بن گئی, تو کیا وہ ہمارے لیے جہنم کے عذاب سے آہر نہیں بنیں گے؟ ضرور بنیں گے. وہ ہمارے لیے دعا کریں. میں تو اپنا اساتذہ کو کہتا ہوں کہ بھائی تم نے جس کو پڑھایا وہ پڑھنے کے بعد کچھ تم کو پڑھ کے اشارے ثواب کرے یا نہ کرے, تمہارا کام تو بن گیا. کیوں؟ اس لیے کہ جب تم نے پڑھایا اس کی تربیت, تو جتنے بھی نیک اعمال کر رہا ہے وہ کیوں کر رہا ہے؟ آپ کی اس سے, تو اس کے نیک عملوں میں آپ کا حصہ ہے, وہ ثواب ملتا ہی رہے گا, وہ آپ کو دعا دے کے نہ دے. سمجھا ہے کہ نہیں؟ اس لیے بھائی آپ کو, آپ مدرسین کو اللہ نے, اور کون بچہ ہے جو آپ کے پاس نہ آتا ہو؟ ہم تو بخاری پڑھاتے ہیں, سب ہمارے پاس آتے نہیں, سال میں 50 سال آئے, آپ کے پاس بس پوری نسل آ رہی, کوئی بچہ ایسا نہیں مرا میرا ول کا یا آپ جس بستی کے اندر پڑھا رہے ہیں وہاں کا جو آپ کے پاس آتا, یہ اس سے بڑی سعادت کوئی ہو سکتی ہے؟ اللہ نے آپ کو وہ موقع دیا کہ کسی بڑے سے بڑے عالم کو بھی وہ موقع نہیں ملا ہے. اللہ تعالیٰ یہ دیے ہوئے اس موقع سے فائدہ اٹھاتے ہوئے آپ خوب محنت کیجئے, جس گاؤں میں پڑھا رہے ہیں وہاں کی کایا پلٹ کر دو, وہاں کے بچوں کی اس تربیت, ان کے اخلاق, ان کے آداب, نمازوں کا اہتمام, ان کا لباس, ان کی صاف صفائی, لوگ پوچھیں کہ بھائی کون محنت کر رہا ہے اس پر, وہ پھیلے لوگوں کو پتا چلے, یہ کہہ دیجیے دیکھو کہ اس کی وجہ سے خود قدر ہونے میں جو ہے وہ مشکان سے خوشبو گوید نہ کے اتار گوید, مشکو وہ ہے جس کی خوشبو خود ہی پھیلتی ہو, بیچنے والا کہے یہ ایسا خوشبو دار ہے, اس سے کوئی تھوڑا ہوتا, پروپیگنڈے سے کچھ نہیں ہوتا, اصل تو وہ خود حقائق لوگ اپنی آنکھوں سے دیکھیں. دوبارہ اللہ تعالیٰ آپ امامت کراتے ہیں, خالی دیکھو نبی کریم صلی اللہ علیہ وسلم صحابہ کو ہر چیز پہ تنبیہ, صفوں میں گڑبڑ تنبیہ فرماتے تھے, کہ رات کے اندر کوئی معاملہ پیش آیا تنبیہ فرماتے تھے, اور فرما میں تم کو پیچھے سے بھی اسی طرح دیکھتا ہوں جس طرح آگے سے دیکھتا ہوں. وہاں بخاری میں جہاں یہ روایت ہے اشارہ کرنے والوں نے لکھا ہے, وہ امام کی ذمہ داری ہے کہ اپنے مقتدیوں کی طرف سے نماز کے اندر جو کوتاہی ہو اس پر کیا کرے, تنبیہ کرے, بتائے, سدھارے. آپ امام ہیں تو آپ کو ہفتے میں ایک پروگرام تو نماز سکھلانے کا کرنا ہی چاہیے, یہ تو ہو ہفتے ہو. اور ویسے کبھی بھی کسی مقتدی کی نماز میں, ایک تو جو تمام مقتدیوں کی نماز میں اگر کوئی کوتاہی ہو تو عام انداز میں, اور انفرادی طور پر کسی مقتدی کی تو تنہائی میں بلا کر کے اس کو تنبیہ, مطلب یہ کہ یہ سب کام آپ کے ہیں, ان کو کیجیے, आप करेंगे तो उसके नतीजे में आपके गांव में, आपकी बस्ती, आपके उस मोहल्ले की काया पलट हो जाएगी और अल्लाह रसूल कितने राजी होंगे और उसे हमारी आखिरत कैसे बनेगी। हमारा कोशिश, हमारा काम है, आप इन चीज़ों को समझ सकते हैं। अल्लाह मुझे आपको सबको इसकी तौफीक अता फरमाए। ये मौका जो है इस मौके से फायदा हो, किसी को अल्लाह ने आपके वेरावल में जो सबसे ऊंचा बाजार है वहाँ कोई दुकान अता फरमाई है, शोरूम, वो कितनी मेहनत करेगा कमाने की, ऐसा मौका किसको मिलता है। तो अल्लाह ताला ने आप सबको जो है ना अपनी तजारत को चमकाने का मौका दिया है, मेहनत करो। अल्लाह मुझे आपको सुभानक अल्लाहुम्मा व बिहमदिका व तबारक इस्मुका व तआला जद्दुका व ला इलाहा गैरुक اللهم صل وسلم وبارك على سيدنا ومولانا محمد وعلى آل سيدنا ومولانا محمد كما تحب وترضى بأدنى ما تحب وترضى ربنا ظلمنا أنفسنا وإن لم تغفر لنا وترحمنا لنكونن من الخاسرين ربنا آتنا في الدنيا حسنة وفي الآخرة حسنة وقنا عذاب النار اللهم وفقنا لما تحب وترضى من القول والعمل والفعل والنية والهدى يا الله تو ہمارے گناہوں کو معاف فرما، ہماری خطاؤں سے دربدر فرما، اے اللہ ہماری کیا حیثیت تھی سماج میں، بستی میں کوئی حیثیت نہیں، اپنے دین کا علم عطا فرما کر تو نے جو عزت عطا فرمائی ہے، تیری دی ہوئی اس عزت کی قدردانی کی توفیق عطا فرما اور تیری اس امانت کو تیرے بندوں تک پہنچانے کے لیے جس قسم کی محنتیں، کوششیں، مجاہدے، ریاضتیں کرنی چاہیے اللہ کرنے کی توفیق عطا فرما، اس کی اہمیت ہمارے دلوں کے اندر بٹھا دے، دنیا کی محبت نکال دے، آخرت کا فکر عطا فرما، اس چند روزہ زندگی میں اللہ کامیابی کا سرٹیفکیٹ لے کر آخرت میں پہنچنے کی توفیق عطا فرما۔ اللہ یہ مجمع اور یہ گروہ جو اس وقت یہاں ہے، تو نے اپنے دین کے علم سے ان کو آراستہ فرمایا، تو ہر ایک کے دل میں اس کی قدر بٹھا کر اس نعمت کو تیرے دوسرے بندوں تک پہنچانے کے لیے ہر نوع کی قربانی پیش کرنے کی توفیق عطا فرما۔ اللہ نئی نسل جو ان کے حوالے کی گئی ہے اس کی مکمل تعلیم اور تربیت کا سلیقہ توفیق ان کو عطا فرما۔ اللہ ہم سب کو اس کی قدر دانی نصیب فرما، ہمارے بیماروں کو صحت کاملہ عاجلہ مستمرہ عطا فرما، مقروضوں کے قرضوں کی ادائیگی کی شکلیں پیدا فرما، پریشان حالوں کی پریشانیوں کو دور فرما، حاجت مندوں کی حاجتیں پوری فرما، قید و بند میں محبوسوں کو رہائی نصیب فرما، مقدمات میں معقولوں کو بری فرما۔ اللہ یہاں موجود تیرے دین کے معلمین کی تمام حاجتیں تو اپنے خزانے غیب سے پوری فرما، اپنی حاجتوں کے معاملے میں اللہ تو اپنے دین کے ان خادموں کو کسی کا محتاج اور دستنگر نہ بنا، روزیوں میں وسعت برکت عطا فرما، اللہ ہر قسم کی ذلت و رسوائی سے حفاظت فرما، اللہ ہم سب سے راضی ہو جا، اپنے فضل کا معاملہ فرما لے، اپنے فرائض منصبی کو پورے طور پر پوری امانت اور دیانت کے ساتھ ادا کرنے کی توفیق اور سعادت عطا فرما۔ تیرے حبیب پاک صلی اللہ علیہ وسلم نے جتنی خیر اور بلائے تجھ سے مانگی ہمیں اور پوری امت کو عطا فرما، جن شروع اور برائیوں سے پناہ چاہی اس سے ہماری اور پوری امت کی حفاظت فرما۔ اللہ یہاں موجود تیرے تمام بندوں کی جائز اور نیک مرادیں پوری فرما، ربنا تقبل منا انک انت السمیع العلیم و تب علینا انک انت التواب الرحیم، صلی اللہ تعالیٰ علی خیر خلقہ سیدنا مولانا محمد وآلہ۔